बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन अस्सलाम वालेकुम, प्रोग्राम अखबारात के जायज़े में आप सबको खुश आमदीद कहते हैं। नाज़रीन, आज भी हम लोग नज़र डालेंगे मुख्तलिफ अखबारों के अहम सुर्खियों और अहम मकालों पर, तो आइए हमारे साथ रहिए प्रोग्राम अखबारात के जायज़े में। आज सबसे पहले नज़र डालेंगे ईरान से शाया होने वाले अखबार रोज़नामा रिसालत की कुछ अहम सुर्खियों पर। रूहानी और ओबामा के दरमियान मुलाकात का कोई प्रोग्राम नहीं है, हुकूमत ईरान के तर्जुमान। तुर्की दाइश के खिलाफ फौजी कार्रवाई में शामिल नहीं होगा, अर्दोगान। इराक में अमरीकी फौजी रवाना किए जाने का इम्कान। अखबार रिसालत ने अपनी सुर्खी हमने दाइश के खिलाफ इत्तेहाद में शामिल होने की डेनमार्क की दरख्वास्त की मुखालफत की शमखानी के ज़ैल में लिखा है। कौमी सलामती के आला कौंसिल के सेक्रेटरी ने कहा है कि ईरान ने दाइश के खिलाफ इत्तेहाद में शामिल होने के लिए डेनमार्क की दरख्वास्त को मुस्तरद कर दिया है। एडमिरल अली शमखानी ने दाइश के खिलाफ बाज़ मगरबी और अरब ममालिक की जानब से तश्कील दिए जाने वाले इत्तेहाद में ईरान की शमूलियत के लिए डेनमार्क के वजीर खारजा की वाजह दरख्वास्त की तरफ इशारा करते हुए कहा कि इस दरख्वास्त को ईरानी हुकाम ने मुस्तरद कर दिया है। उन्होंने कहा कि इस दहशतगर्द गुरोह के साथ मुकाबले के लिए दाइश को वजूद में लाने वालों का इत्तेहाद इलाके के मजलूम अवाम के अमन व सलामती और इस्तेहकाम की बहाली के लिए इकदाम के बजाय सहूनी हुकूमत के लिए पुरम सरहदों की फराहमी की कोशिश है। और रोज़नामा रिसालत ने यूरोपीय यूनियन का नज़रियाती बिखराव उन्वान के तहत एक मजमून शाय किया है, जिसके अहम इक्तबासात पेश खिदमत हैं।
स्कॉटलैंड के वज़ीर आज़म एलेक्स सेलमेंट की जानिब से बरतानिया से इस मुल्क की आज़ादी के लिए 18 सितंबर को रेफरेंडम का ऐलान किया गया है। अगरचे बरतानवी हुकूमत इस रेफरेंडम के मुखालिफ है, तहम उसके पास इसे रोकने का कोई कानूनी हरबा नहीं है। बरतानवी वज़ीर आज़म डेविड कैमरून ने कहा है कि उन्हें यकीन है कि स्कॉटलैंड के लोग बरतानिया से स्कॉटलैंड की अलहदगी के हक में वोट नहीं देंगे, लेकिन सर्वे रिपोर्टों से पता चलता है कि स्कॉटलैंड के कम अज़ कम 52% लोग अपने मुल्क की आज़ादी के ख्वाह हैं। अगर ये रेफरेंडम बरतानिया से स्कॉटलैंड की अलाहदगी पर मुंतज होता है तो फिर बरतानिया उज़्मा नाम के किसी मुल्क का वजूद बाकी नहीं रहेगा। हत्ता अक़्वामे मुत्तहिदा की सलामती कौंसिल में बरतानिया की मौजूदगी का आज कानूनी जवाज भी ख़त्म हो जाएगा। स्कॉटलैंड के लोग मशरक़ वस्ती में बरतानिया की मुहिमजोई और इसी तरह इस इलाके में जंग के लिए बनाए जाने वाले इत्तेहादों में उसकी शमूलियत से नाराज़ हैं। बरतानिया के अमरीका के पिट्ठू बने रहने से गुस्से में मुब्तला हैं, महाजरीन की आमद के मुखालिफ नहीं हैं, और कुल मिलाकर ये कि वो एक तरह से सोशल डेमोक्रेट हैं और बरतानिया की सल्तनत के ज़ेर निगरानी नहीं रहना चाहते। शुमाली आयरलैंड की अलहदगी के बाद ये बरतानिया उज़्मा का एक दूसरा बड़ा हिस्सा है जो उससे अलग होना चाहता है। अलहदगी के लिए स्कॉटलैंड में जिस तरह का रुझान देखने में आ रहा है, वैसा ही रुझान स्पेन, फ्रांस, बेल्जियम और कई दीगर यूरोपीय मुल्कों में भी पाया जाता है। यूरोप में अलहदगी का सिलसिला यूक्रेन से शुरू हुआ था और अब स्कॉटलैंड तक पहुँच गया है, और इसके बाद वो दीगर यूरोपीय मुल्कों को भी अपनी लपेट में ले लेगा। इसे यूरोप के नज़रियाती बिखराव से ताबीर किया जा सकता है, क्योंकि अब यह अमल ख़त्म होने वाला नहीं है। चाहे उसे कुछ अरसे के लिए रोक दिया जाए, लेकिन उसने यूरोप में अपनी जड़ें मजबूत कर ली हैं। मगरिब ने यही काम एक सदी कबल आलम इस्लाम के साथ किया था और इसके हिस्से बखरे कर दिए थे, लेकिन अब यही रुझान खुद उसके लिए वबाले जान बन गया है।
और प्रोग्राम के अगले हिस्से में नज़र डालेंगे हिंदुस्तान से शाया होने वाले मुख्तलिफ अखबारों पर। हमारे साथ रहिए प्रोग्राम अखबारात के जायज़े में। चलते हैं दिल्ली स्टूडियो, जहां पर मौजूद हैं रेशमा फारूकी। जी रेशमा फारूकी,
بسم اللہ الرحمن الرحیم. السلام علیکم. تہران اسٹوڈیو سے شکریہ کے ساتھ نئی دہلی اسٹوڈیو سے اخبارات کے جائزے کے ساتھ حاضر خدمت ہوں میں ریشما فاروقی. آئیے ناظرین سب سے پہلے نظر ڈال لیتے ہیں روزنامہ راشٹریہ سہارا کی اہم سرخیوں پر. ہند چین کے درمیان نئے رشتوں کا آغاز. چین کے گوانگ جھاؤ و احمد آباد کے بیچ سسٹر سٹی معاہدہ. وزیر اعظم کی یوم پیدائش پر اہم لیڈروں کی مبارکباد. نواز شریف کے خلاف قتل کا مقدمہ درج. ناظرین روزنامہ راشٹریہ سہارا نے اپنے ادارے میں چینی صدر کا دورہ تنازعات پر تجارت کو فوقیت کے عنوان سے لکھا ہے کہ چینی صدر شی جن پنگ کا ہندوستان میں پرتپا خیر مقدم اور بعد ازاں چند معاہدوں پر دستخط اس بات کی علامت ہے کہ دونوں ملک ایک دوسرے کے ساتھ مختلف میدانوں میں عموماً اور معاشی میدان میں خصوصاً بھرپور تعاون کے لیے کوشاں ہیں. بلا شبہ دونوں ملکوں کے درمیان کئی تنازعات بھی ہیں. مثلاً چینی صدر کے دورہ ہند سے قبل ہی چینی شہریوں نے سرکاری گاڑیوں کے ذریعے ہندوستانی علاقے میں داخل ہونے کی کامیاب کوشش کی اور ہندوستانی علاقے ڈیم چوک لداخ میں وہ سینچائی کے ایک پروجیکٹ پر کام کرنے والے ہندوستانی مقامی باشندوں کو روک رہے ہیں. اسی طرح ہندوستانی ریاست اروناچل پردیش پر چین کے دعوے کو بھی ہمارا ملک تسلیم نہیں کرتا. آخر میں لکھتا ہے اخبار کہ لوک سبھا انتخابات کے دوران مسٹر نریندر مودی نے چین کی معاشی و صنعتی ترقی کی ستائش کی تھی. لہذا یہ توقع کہ وہ ہند چینی معاشی و تجارتی تعلقات کو مزید فروغ دینے کے لیے صدر چین کے ساتھ بھرپور تعاون کریں گے. دراصل دونوں ہی ملک تنازعات پر کم اور معاشی تعلقات کے فروغ پر زیادہ زور دینے کے موڈ میں ہیں. آئیے ناظرین اب نظر ڈال لیتے ہیں روزنامہ اخبار مشرق کی اہم سرخیوں پر. ہند ویتنام تیل معاہدے سے چین ناراض. غزہ میں تعمیر نو کے لیے فلسطین اسرائیل معاہدہ. بنگلہ دیش میں جماعت اسلامی سربراہ کی پھانسی عمر قید میں تبدیل. ناظرین روزنامہ اخبار مشرق نے اپنے ادارے میں بی جے پی کا دوغلا پن اسے لے ڈوبا کے عنوان سے لکھا ہے کہ مرکز میں وزیر اعظم نریندر مودی ابھی بھی سب کا ساتھ سب کا وکاس کا نعرہ لگا رہے ہیں اور بہتر حکمرانی اور بدعنوانی سے پاک ملک اور سماج کا تصور پیش کر رہے ہیں. لیکن دوسری طرف بی جے پی نے صدر امت شاہ کی قیادت میں اتر پردیش میں بدترین ہندوتو کا مظاہرہ کیا. آخر میں لکھتا ہے اخبار کہ ضمنی انتخابات نے ثابت کر دیا کہ فرقہ وارانہ بنیاد پر فرقوں کو تقسیم کر کے کامیابی حاصل نہیں کی جا سکتی. گزشتہ ماہ بھی ضمنی انتخابات میں بی جے پی کو شکست کا منہ دیکھنا پڑا تھا اور تازہ ترین ضمنی انتخابات میں تو اس کی شکست کا دائرہ مزید وسیع ہو گیا. دہلی میں ترقی اور اتر پردیش میں لو جہاد کی حکمت عملی کام نہ آ سکی. حیرت ہے کہ جب نریندر مودی نے ترقی اور دیگر مثبت قدموں پر لوک سبھا کے انتخابات بھاری بھرکم اکثریت سے جیتے تھے تو اتر پردیش میں ہندوتو کا فارمولا کیوں اپنایا گیا. شاید امت شاہ اب توبہ کر لیں اور آئندہ اپنے گرد مودی کی ترقی کے نسخے ہی پر عمل پیرا ہوں. لوک سبھا کے انتخابی مہم کے دوران مودی نے مہنگائی پر قابو پانے کا وعدہ کیا تھا. ابھی یہ وعدہ پورا نہیں ہوا. اس پر فوری توجہ دینے کی ضرورت ہے. فرقہ پرستی کا ہتھیار اب قابل فروخت نہیں رہا. معاشی مسائل کو حل کرنے کی ضرورت ہے اور اب سارا زور اسی پر لگایا جانا چاہیے. آئیے ناظرین اب نظر ڈال لیتے ہیں روزنامہ انقلاب کی اہم سرخیوں پر. ضمنی انتخابات میں ناکامی. بی جے پی کے لیڈران الیکشن میں زبردست شکست کے لیے ایک دوسرے کو ذمہ دار ٹھہرانے لگے. جموں کشمیر میں امدادی سرگرمیاں جاری. ہمارا جہاد غربت اور بے روزگاری کے خلاف ہے. نجمہ ہیبت اللہ. ناظرین روزنامہ انقلاب میں خالد شیخ کا ایک مضمون شائع ہوا ہے جس کا عنوان ہے دہشت گردی امریکہ اور اسلام. لکھتے ہیں مضمون نگار کے جہاد خالص اسلامی اصطلاح ہے جس کے لغوی معنی سخت جد و جہد اور کوشش کے ہیں. بدقسمتی سے فی زمانہ اس اصطلاح کا جس بے دردی سے استعمال کیا جا رہا ہے اس سے اس کا مقصد فوت اور تقدس پامال ہو رہا ہے. آج کل جہاد کے نام پر بعض مسلم ممالک میں جنگجو گروپوں کی طرف سے مسلم نوجوانوں کو ورغلا کر جس طرح جنت کی بشارت اور اچھی تنخواہوں کا لالچ دیا جاتا ہے اور جس قسم کے ظلم و تشدد اور قتل و غارت گری کو روا رکھا جاتا ہے وہ جہاد نہیں جدال و قتال ہے جس نے اسلام دشمنوں کو مسلمانوں کے خلاف زہر اگلتے اور اسلام کو بدنام کرنے کا موقع فراہم کیا ہے اور سراپا رحمت و ہدایت والے مذہب کو جارحانہ پروپیگنڈے کے ذریعے دہشت گردی سے جوڑ دیا ہے. آگے لکھتے ہیں مضمون نگار کہ دہشت گردی کو رواج دینے میں پاکستان کا رول بھی کچھ کم نہیں ہے جس سے وہاں وبائی شکل اختیار کر لی ہے اور امن و عالم کے لیے یہ ملک خطرہ بن گیا ہے. پاکستان کا المیہ یہ ہے کہ اسلام کے نام پر وجود میں آنے والی مملکت بدقماش ریاست میں تبدیل ہو چکی ہے. دہشت گردی کو بڑھاوا دینے میں امریکی رول کا بھی نظر انداز نہیں کیا جا سکتا. طالبان ہو یا القاعدہ یا شام کے باقی عناصر امریکہ نے ان تمام کو اپنی مقصد برادری کے لیے استعمال کیا جو اب خود اس کو دنیا کے لیے خطرہ بن گیا ہے. افغانستان اور عراق پر تھوپی جانے والی جنگوں نے امریکہ نے کچھ نہیں سیکھا. سراپا वार होने के जोम में वो भूल गया कि जंग छेड़ना आसान है लेकिन उसके बाद के असरात से दामन छुड़ाना निहायत मुश्किल है। नाज़रीन आखिर में लिखते हैं मज़मून निगार के दाइश ने भले ही नाम बदलकर दौलत इस्लामिया रख लिया हो और उसके सरबरा ने खलीफा होने का दावा किया हो, हम ये समझने से कासिर हैं कि इराकी अकलियतों पर ढाई जाने वाले मजालिम और कत्लो गारत गिरी और अमरीकी व बरतानवी शहरियों का सरकलम करने वाले ये बेरहम और सफाक लोग आखिर किस इस्लाम और खिलाफत की नुमाइंदगी करते हैं। इस्लाम ने एक बेगुनाह के कत्ल को सारी इंसानियत के कत्ल के मुशाबा करार दिया और बेगुनाह मुसलमानों के कातिलों को जहन्नुम की वईद सुनाई और ये बात ढकी छिपी नहीं कि दाइश के हाथों मरने वालों की अक्सरियत मुसलमानों की है। नाज़रीन इसके साथ ही अखबारात का जायजा इख्तिताम पसीर होता है। इजाजत दें, खुदा हाफिज।
बहुत बहुत शुक्रिया रेशमा फारूकी। और नाज़रीन एक ब्रेक के बाद आपकी खिदमत में हाजिर होंगे। प्रोग्राम के इस हिस्से में नजर डालेंगे ईरान से शाया होने वाले अखबार कुछ की चंद अहम सुर्खियों पर। हतमी समझौते पर गुफ्तगु के लिए तैयार हैं जरीफ। बरतानिया से स्कॉटलैंड की अलहदगी के लिए रेफरेंडम आज। दहशतगर्दों पर शामी फौज का हमला, कई सरगना हलाक। अखबार कुछ ने अपनी सुर्खी दाइश के खिलाफ आलमी रद्द अमल यकसा हो इब्राहिम जाफरी के ज़ैल में लिखा है। इराक़ के वज़ीर ख़ारजा ने इस मुल्क में अक़वामे मुत्तहिदा के नुमाइंदे से मुलाकात में दहशतगर्द गुरोह दाइश के खिलाफ आलमी बरादरी के यकसा रद्द अमल की अपील की है। इब्राहिम जाफरी के दफ्तर से जारी होने वाले एक बयान के मुताबिक वज़ीर ख़ारजा ने स्टीफन डी मिस्टोरा से मुलाकात में कहा कि आलमी बरादरी को दुनिया के किसी भी गोशे में दाइश के दहशतगर्दों की जानिब से लोगों के कत्ल, कत्लेआम, लूटमार, चोरी, डकैती और ख़वातीन के इस्मतदरी जैसे इंसानियत सोज जराइम से मुकाबले के लिए यकसा रवैया अपनाना चाहिए। उन्होंने इसी तरह कहा कि उनका मुल्क इलाकाई ममालिक के साथ तआवुन करने और मुश्तरका दुश्मनों से मुकाबले की कोशिश में तौसी के लिए आमादा है। इब्राहिम जाफरी का कहना था कि इराक़ की नई हुकूमत ने आलमी बरादरी के साथ राब्ते का नया बाब शुरू किया है। रोज़नामा कुद्स ने अमरीका दाइश से क्या चाहता है उनवान के तहत एक मजमून शाया किया है जिसके अहम इक्तबासात पेश खिदमत हैं।
मगरिब शुरू से ही इस्लाम से हरासा रहा है और मशरक के दूसरे मजाहिब और अदियान से रूबरू होने से काबिल वो 800 साल तक इस्लामी मशरक का सामना करता रहा है। यही वजह है कि उसने इस्लाम को हमेशा अपने लिए ख़तरे की हैसियत से देखा और उसके खिलाफ मुख्तलिफ तरह के काम करता रहा। सेहूनी हुकूमत की यूनिवर्सिटियों में इस्लाम के ख़िलाफ़ किए जाने वाले कामों को भी इसी तनाजुर में देखा जाना चाहिए। अमेरिका इस किस्म के प्रोग्रामों की माली एआनत करता है और उनके नतायज को अपनी यूनिवर्सिटियों के प्रोफेसरों के हवाले करता है। इसके अलावा अमेरिका की खुफिया एजेंसियां यूनिवर्सिटी के अफराद और सहाफ़ियों को पैसे देती हैं ताकि वो इस्लाम के ख़िलाफ़ प्रोपेगेंडा करें। हालिया बरसों में मगरबी मुल्कों में बढ़ते हुए इस्लामोफोबिया के पेश नज़र कहा जा सकता है कि इन मुल्कों ख़ासतौर पर अमरीका ने पूरी दुनिया में इस्लामोफोबिया फैलाने के लिए अपने तमाम तर्ज़राए इस्तेमाल करने के लिए कमर कस रखी है। इस सिलसिले में अमेरिका की कुछ पॉलिसियों पर खास तवज्जो माफ़ कीजिएगा इस सिलसिले में अमेरिका कुछ पॉलिसियों पर खास तौर से तवज्जो दे रहा है। पहली पॉलिसी ऐसे मुनहरिफ ग्रोहों की तश्कील पर मबनी है जिन्हें खुद मुसलमान तस्लीम नहीं करते, जैसे वहाबियत और बहाइयत। दूसरी पॉलिसी ज़रा इब्लाग का हरबे के तौर पर इस्तेमाल करना है। मीडिया को इस्तेमाल करके पूरी दुनिया में इस्लाम और मुसलमानों को तशद्दुद पसंद जाहिर किया जाता है। तीसरी पॉलिसी तशद्दुद पसंद और दहशतगर्द ग्रोहों की तश्कील है जिनमें अलकायदा और दाइश सरफहरिस्त हैं जो आगे चलकर खुद अमेरिका के लिए ख़तरा बन गए हैं। اصل میں امریکہ نے مشرق وسطی پر اپنا تسلط مضبوط بنانے، اس خطے کے تیل کے ذخائر پر تسلط، مشرق وسطی میں اسرائیل کی سلامتی کو یقینی بنانے اور اسلامی تحریکوں کو کنٹرول کرنے کے لیے داعش نامی دہشت گرد گروہ کی تشکیل کی تھی، لیکن یہ گروہ بظاہر اب امریکہ کو بھی آنکھیں دکھانے لگا ہے۔ بہرحال داعش اسلامو فوبیا کے سلسلے میں امریکہ کی پالیسیوں کو تو آگے بڑھا ہی رہا ہے۔
آپ ملاحظہ فرما رہے ہیں پروگرام اخبارات کا جائزہ، اور پروگرام کے اگلے حصے میں ہم آپ کو لے چلیں گے اسلام آباد اسٹوڈیو، ہمارے ساتھ رہیے گا۔ اسلام آباد اسٹوڈیو میں اس وقت موجود ہیں منتہا کاظمی، جو آپ کی خدمت میں پیش کریں گی پاکستانی اخبارات کا جائزہ۔ جی منتہا کاظمی،
بہت شکریہ۔ بسم اللہ الرحمن الرحیم، السلام علیکم ناظرین، اسلام آباد اسٹوڈیو سے آج کے پاکستانی اخبارات کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔ پروگرام میں پہلی نظر ڈالتے چلیں گے روزنامہ ایکسپریس کی چند اہم سرخیوں پر۔ الیکشن کمیشن نے عمران خان کی درخواست پر اسپیکر ایاز صادق کا حلقہ کھولنے کی منظوری دے دی۔ نواز شریف ملک تباہ کر دیں گے، کرسی نہیں چھوڑیں گے عمران خان، اتوار کو کراچی میں جلسے کا اعلان۔ زربیاز غیر ملکیوں سمیت مزید 40 دہشت گرد ہلاک، شوال میں بھی کارروائی کی تیاری۔ اماراتی انٹیلیجنس افسر کی پاکستان آمد، اعلی حکام سے ملیں گے۔ پرامن احتجاج کو حکومت تشدد کی طرف دھکیل رہی ہے علامہ ناصر عباس جعفری۔ اور ایک اہم خبر سے آپ کو مطلع کرتے چلیں گے، جس کی سرخی کے مطابق ایرانی سفیر کی چیئرمین قائمہ کمیٹی برائے امور خارجہ سینیٹر حاجی عدیل سے ملاقات۔ خبر کی مختصر تفصیلات بتاتی چلوں گی۔ ایرانی سفیر علی رضا حقیقیان نے سینیٹر حاجی محمد عدیل سے ملاقات کی۔ محمد عدیل نے اس موقع پر کہا کہ پاکستان ایران کے ساتھ اپنے تعلقات کو قدر کی نگاہ سے دیکھتا ہے اور دونوں ممالک تاریخی اور ثقافتی مماثلت رکھتے ہیں۔ انہوں نے کہا کہ فارسی برصغیر کی سرکاری زبان رہی ہے اور شاعر مشرق ڈاکٹر محمد علامہ اقبال نے اس زبان میں بہت زیادہ شاعری کی۔ ملاقات کے دوران ایرانی سفیر نے حالیہ سیلاب کے نتیجے میں ہونے والے جانی و مالی نقصان پر دکھ کا اظہار کرتے ہوئے اپنی حکومت اور عوام کی طرف سے بھرپور تعاون کا یقین دلایا۔ روزنامہ ایکسپریس کے ادارتی صفحے سے شامل کریں گے شائع کردہ اداریے کو، جس کا عنوان ہے پاکستانی چوکی پر حملہ ناقابل برداشت ہے۔ ناظرین، عنوان کے ذیل میں تحریر کیا گیا ہے کہ وزیراعظم کے مشیر برائے قومی سلامتی و امور خارجہ سرتاج عزیز نے پاکستان کی 4 دہائیوں کے بعد تبدیل ہونے والی افغان پالیسی پر مبنی بہترین انداز نظر پیش کیا۔ انہوں نے واضح کیا کہ افغانستان کی جانب سے دہشت گردی کو سیاسی حربے کے طور پر استعمال کرنے کے الزامات غلط ہیں، ان کا حقیقت سے کوئی تعلق نہیں، تاہم ضربِعظم اس کا واضح ثبوت بھی ہے۔ دوسری جانب دفتر خارجہ کی ترجمان تسلیم اسلم نے بھی اپنے ایک بیان میں پاکستان پر افغان قومی سلامتی کونسل اور وزارت خارجہ کے الزامات پر افسوس ظاہر کرتے ہوئے زمینی حقائق سے جڑے ہوئے پاکستانی موقف کا اعادہ کیا ہے کہ دہشت گردی کے خطرے سے باہمی تعاون سے نپٹا جا سکتا ہے، جس کے لیے افغان حکام سرحد پار تحریک طالبان پاکستان کی پناہ گاہیں ختم کرنے اور وہاں پناہ لینے والے دہشت گردوں کی حوالگی کے اقدامات کریں۔ دونوں ممالک کے درمیان تعاون پر مبنی تعلقات خطے میں پائیدار امن، استحکام اور خوشحالی کی ضمانت ہیں۔ ان حقائق کے پیش نظر افغانستان کی قیادت کو زمینی حقیقتوں کو اب تسلیم کرنا ہوگا۔ اور مزید شامل کریں گے یہاں روزنامہ ڈیلی ٹائمز میں شائع آج کی چند اہم سرخیوں کو۔ نواز شہباز، 3 وزراء اور پولیس کے اعلی افسران کے خلاف مقدمہ قتل درج کر لیا گیا۔ طاہر القادری نے نواز شریف اور شہباز شریف کی گرفتاری کا مطالبہ کر دیا۔ اسلام آباد ہائی کورٹ نے تحریک انصاف کے کارکنوں کے خلاف درج مقدمات کو خارج کرنے کا حکم جاری کر دیا۔ رخ کریں گے روزنامہ نوائے وقت میں شائع آج کے چند اہم سرخیوں کی جانب۔ دھرنے ملکی ترقی میں رکاوٹ ہیں، راستے صاف کرانا مشکل نہیں، تحمل سے کام لے رہے ہیں نواز شریف۔ دہشت گردی، افغان ناظم الامور کی دفتر خارجہ طلبی، شدید احتجاج۔ گدو بیراج پر پانی کی سطح بلند، گھوٹکی اور پنو عاقل کے کئی دیہات زیر آب۔ اور ناظرین، پروگرام کے آخر میں مزید کچھ مفصل بات کرتے چلیں گے فتح محمد ملک کے تحریر کردہ تجزیے پر، جس کا عنوان ہے غزہ کی تباہی کا اصل سبب۔ فتح محمد تحریر کرتے ہیں، جو وقت گزرتا جا رہا ہے غزہ کی تباہی اور اس کے پرامن شہریوں کے قتل عام کا اصل سبب عیاں ہوتا چلا آ رہا ہے، تاہم اسرائیلی جارحیت کے ارتکاب کی بنیادی وجہ فلسطینیوں کو تقسیم کرو اور حکومت کرو کی صہیونی سیاسی حکمت عملی ہے. امر واقع بھی یہی ہے کہ غزہ میں اسرائیل کی ریاستی دہشت گردی کا فوری محرک فلسطینیوں کی دو حریت پسند تنظیموں الفتح اور حماس کی سیاسی یا گانگت نے اسرائیل اور اس کے ہمسایہ عرب ممالک کی حکومتوں کو لرزہ برانداز کر دیا ہے. تاہم ہر دو تنظیموں کا اتحاد اسرائیل اور اس کے درپردہ حلیف ہمسایہ ممالک کی آمریت کے لیے ایک بہت بڑا چیلنج بن گیا تھا. اس خطرے کے تدارک کی خاطر غزہ کے باشندوں کو گھیر گھار کر موت کے گھاٹ اتار دینے کی کارروائی کی گئی ہے. یہی وجہ ہے کہ غزہ پر اسرائیلی بربریت کے آغاز کے ساتھ ہی مصر نے غزہ کے ساتھ اپنی سرحد بند کر دی تھی. ناظرین، تجزیہ نگار یہاں ہمیں عرب ممالک پر شدید تنقید کرتے ہوئے مزید حقائق سے پردہ اٹھاتے ہوئے بیان کرتے دکھائی دیتے ہیں کہ جہاں تک فلسطین کے ہمسایہ ممالک کے رد عمل کا تعلق ہے، وہ اس اعتبار سے قابل فہم ہے کہ یہاں یا تو امریت ہے اور یا خاندانی بادشاہت. 3 سال پیشتر عرب بیداری کے مسلسل بلند سے بلند تر ہوتی ہوئی موزور لہروں نے پوری دنیا کو اپنی لپیٹ میں لے لیا تھا. عربوں نے اس بیداری کو موت کی نیند سلانے کا ہر حربہ آزمایا ہے. اس کے باوجود جبر و تشدد اور قتل و غارت ابھی تک حکمرانوں کے اندیشہ ہائے دور دراز کو دور نہیں کر سکی. غزہ میں حماس کی جانب سے اسلامی جمہوریت کا چرچا مصر کے لیے بطور خاص پریشان کن ہے. یہی وجہ ہے کہ جہاں دیگر ہمسایہ ممالک نے غزہ کے مظلومین کے حق میں صدائے احتجاج بلند کرنے میں غفلت کا ارتکاب کیا، وہاں مصر کے حکمرانوں نے اسرائیل کو شاباش دیتے ہوئے حماس کی برملا مذمت کی ہے. تاہم مصر، یمن اور تیونس کے عوام نے غزہ کے فلسطینیوں کی امداد کی خاطر چھوٹے موٹے جلوس ضرور نکالے، مگر حکمرانوں کے کانوں پر جوں تک نہ رینگی. اس کے برعکس مصر کی سرکاری خبر رساں ایجنسی نے حماس کو کم از کم 40 فلسطینیوں کی شہادت کا ذمہ دار ٹھہراتے ہوئے اسرائیلی قاتلوں کا حوصلہ بڑھا کر خود اسرائیلیوں کو حیرت میں ڈال دیا. اور تجزیہ نگار آخر میں بیان کرتے ہیں کہ اس خطرے کے تدارک کی خاطر وہ خود بھی ظلم و ستم اور جبر و تشدد کا ہر گر آزمانے میں مصروف ہیں، اور 7 سمندر پار بیٹھے ہوئے اپنے آقاؤں سے بھی مدد اور تعاون خریدنے میں مصروف ہیں. اس صورتحال میں غزہ کے مسلمانوں پر اسرائیل کے ظلم و ستم پر غور کریں تو یوں محسوس ہوتا ہے جیسے غزہ کے فلسطینیوں پر اسرائیل اور خود ان کے ہمسایہ ممالک کے مسلمان حکمرانوں نے ظلم کے پہاڑ ڈھائے ہیں. اور ناظرین، یہی آج کا ہمارا پروگرام اب اختتام پذیر ہوا چاہتا ہے. واپس جائیں گے تہران اسٹوڈیو منتہا کاظمی کی جانب سے. خدا حافظ.
بہت بہت شکریہ منتہا کاظمی. اور پروگرام کے آخری حصے میں ملاحظہ فرمائیے چند کارٹون.